स्टूडियोज में आपको खुश आमदेद कहता हूँ। और मैंने जैसा कि आपको बतलाया था कि हमारे साथ मौजूद होंगे अल्लामा रज़ी जाफर नकवी साहब और प्रोफेसर डॉक्टर शकील औश साहब, और दोनों शख्सियात विराजमान हैं। आइए बिला किसी तवक्कुफ चलते हैं अपनी पहली कॉल की तरफ और सुनते हैं, समझते हैं और जानते हैं कि हमसे क्या सवाल किया जा रहा है। अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी, कौन साहब बात कर रही हैं?
मैं नबीला बात कर रही हूँ।
जी नबीला, क्या सवाल करना चाहेंगी?
मेरा सवाल है कि डॉक्टर 31 दिसंबर की एक खबर पढ़कर कुछ सवाल मेरे जहन में।
जी,
एक खबर के मुताबिक तो ये है कि एक शख्स की 7 बीवी है, इनमें से 3 ने खुला ले लिया है और 1 ने खुला की दरख्वास्त दी हुई है।
जी,
तो सवाल ये है कि इस्लाम में 4 शादियों की इजाजत है, लेकिन क्या आजकल 4 शादियों की जा सकती है?
7 रंगों का कायल होगा इस वजह से 7 बीवियां होंगी उसकी। खैर बहरहाल हम सवाल रख लेते हैं, 7 4 की इजाजत है, उन्हें तो 7 कर ली।
4 की इजाजत दी है, लेकिन उसमें भी एक शर्त है कि अगर तुम अदल न कर सको तो 1 ही पर इक्तफा करना जितने ज्यादा की इजाजत नहीं है।
ठीक है,
और जो हमारा माशरे का सेटअप है उसमें बहुत ही मुश्किल है कि जिसके पास 1 से ज्यादा बीवियां है वो उसके साथ अदल कर सके।
जी,
इसलिए उसके हक में बेहतर यही है कि अपने नफ्स को कंट्रोल में रखे, ख्वाहिशात को ज्यादा बिखरने न दे और एक
इक्तफा करे,
शरीफ बीवी पर इक्तफा।
बिल्कुल बिल्कुल सही बात। जी
पहली बात तो मैं ये अर्ज करना चाहूंगा कि पॉलीगेमी इस्लाम की खसूसियात में से है, हमें इस पर फख्र है। मोनोगेमी दीगर मजाहिब में हो सकती है, उनके लिए काबिल फख्र बात, हमारे लिए तद्दुद इज्दिवाज। मैं आपकी खिदमत में एक बात अर्ज करना चाहूँ, ये बड़ी आम बात है, 4 शादियां हर एक को पता है, मर्द को भी औरत को भी जायज है अलाव। फिर ये साथ में ये भी पता है कि अदल नहीं कर सकते हैं और अदल नहीं हो सकता। मैं अदल की डेफिनेशन बतला दूँ, अदल की डेफिनेशन ये है कि वलन तस्तती हो अंता अदलू बैन निसा है वला हरफ तुम फला तमिलू कुल्लल मैले फत जरूहा कल मुअल्लक। कुरान मजीद ने कहा, अदल की डेफिनेशन बतला दी, अदल ये है कि तुम्हारी अगर 2 बीवियां हो तो 1 बीवी की तरफ मुकम्मल मत झुक जाना, ये है अदल बस। और क्या अदल है?
तो अदल ये है कि ज्यादा एक तरफ ना,
किसी एक तरफ के होके मत रह जाना कि दूसरी की खबर नहीं, ना नफ़्क़े का ख्याल, ना ईरान वाले का, ये गलत है।
साथ नहीं करना,
नहीं साथ वो कर सकता, वो 7,000 भी कर सकता, लेकिन एट ए टाइम, बात कर रहा हूँ, एट ए टाइम 4
एट ए टाइम 4।
और मेरा ख्याल है कि आदमी जो है वो दूसरी के बाद तीसरी करने की सोच भी नहीं सकता, सही माना में देखा जाए।
हाँ जी ठीक है, सही है, आप तो खैर पहले की तरफ है। ठीक है, हम एक कॉल और लेते हैं। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन साहब बात कर रही हैं?
जी मैं शाहीन बात कर रही हूँ डॉक्टर साहब।
जी शाहीन, क्या पूछना चाहेंगी?
डॉक्टर सबसे पहले तो मैं आपसे ये कहना चाहूंगी कि आपका ये प्रोग्राम बहुत ही अच्छा है, बहुत ही अच्छा है, और आप ये जो कहते हैं ना अपनापन, ये तो बहुत ही अपनापन
है। बहुत शुक्रिया।
आपसे सवाल ये है कि अभी जगह अखबार में मैंने पढ़ा था कि सूरह मायदा की आयत, आप सुन रहे हैं ना?
जी मैं सुन रहा हूँ शाहीन।
ये सूरह मायदा की आयत नंबर 69 में फरमाने आयत है कि जो लोग अल्लाह पर और रोज़े आख़िरत पर ईमान लाएंगे और नेक अमल करेंगे, और वो मुसलमान हो या यहूदी या ईसाई या सिफारत, इनको क़यामत के दिन ना कुछ खौफ होगा और ना वो गमनाक होंगे। मैं इस आयत की तफसीर चाहूंगी कि इस आयत में बताया गया है कि मुसलमान के अलावा बाकी मजहब के लोग भी जन्नत में जाएंगे, और क्या ये लोग भी आख़िरत पर ईमान रखते हैं?
और हाँ, मगर इसमें जो शाहीन जो 2 कंडीशंस लगाई गई हैं वो अगर आप शुरू में ही गौर कर लें तो इसमें है कि जो अल्लाह पर और रोज़े आखिरत पर ईमान लाए, ये बुनियादी बात है और इसको मानना बहुत ज़रूरी है। फिर वो चाहे सितारा शनास हों, फिर वो कोई भी हों, उन्हें कोई गम नहीं होगा, गम नहीं होगा। गम की भी बड़ी लंबी डेफिनेशन है, इसको अगर एक्सप्लोर किया जाए, गम उन्हें उस वक्त वहाँ नहीं होगा। हम बहरहाल उलमा के पास ये सवाल लेकर आते हैं। जी
जनाब, वो जो आयत है, असल में बात यह है कि किसी आयत को उसके पस मंजर के बगैर देखना,
जी हाँ,
या आधी आयत पढ़ के नतीजा निकाल लेना,
ये यही होता है हमारे यहाँ,
उम्मन बहक जाने और
बहक जाने
का रास्ता निकल आता है। जहां तक आपने खुद आपने फरमाया कि आमनु, अल्लाह पर ईमान।
जी
अल्लाह पर ईमान का मतलब ये है कि जो कुछ उसने भेजा उस पर ईमान।
जी
जिस नबी को उसने भेजा, हजरत मूसा को भेजा तो उस पर भी ईमान, दाऊद को भेजा तो उन पर भी ईमान, यहिया को भेजा तो उन पर भी ईमान, जकरिया पर भेजा तो उन पर भी ईमान, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को भेजा तो उन पर भी ईमान।
जी
तो अगर वो ऐसा इंसान है जो माजी में चाहे वो सितारा परस्त रहा हो, माजी में वो मजूसी या यहूदी रहा हो,
जी
किसी भी मजहब का तरोकार रहा हो, लेकिन अगर वो अल्लाह पर ईमान रखता है, यानी अल्लाह की नाजिल करदा हर बात को तस्लीम करता है, तो माजी उसका नहीं देखा जाएगा। अब चूंकि उसने ईमान को कबूल कर लिया और ईमान के तकाजों को पूरा किया और अमल सालिक किया, आखिरत पर यकीन रखा, निजात का हकदार बन जाएगा।
ठीक जी
जी, बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैंने वो आयत निकाली जो उन्होंने शाहीन साहब ने कोट की, ان الذين امنوا والذين هادوا والصابئون والنصارى من امن بالله واليوم الاخر وعمل صالحا فلا خوف عليهم ولا هم يحزنون. اصل میں اس میں ان الذين امنوا جو بات ہوئی ہے کہ وہ لوگ جو ایمان لائے,
وہ لوگ جو ایمان
لائے, پھر ان کے لیے کہا گیا من امن بالله وملائکہ امن بالله والیوم الاخر, پھر یہ جو آلریڈی ان کو مومن کہا گیا, اس کے بعد پھر ان کو ملا دیا گیا ان لوگوں سے جو یہودی ہیں, ان لوگوں سے ملا دیا گیا جو عیسائی ہیں, ان کو ملا دیا گیا جو کہ مجوسی ہیں, پھر یہ کہا گیا اجتماعی طور پر ان سب کو ملا کر کے من آمن باللہ والیوم الاخر, کہ ان میں جو اللہ پر یوم آخرت پر ایمان لائے گا. اس وجہ سے کنفیوژن پیدا ہوا.
جی,
اس آیت سے ایک تصور اخذ کیا ابوالکلام آزاد نے, وہ تصور ہے وحدت ادیان کا. یہ فلاسفی اس کی بڑی مشہور ہوئی تھی. اس نے کہا تھا کہ ایسا چاہیے دنیا کے تمام لوگ جو ہیں مطلب اصلاً تو ایک ہی ہیں اور سب کی عبادت گاہیں مشترک ہونی چاہیے, اس لیے کہ وہ ایک حصے میں مسلمان جا کر عبادت کر لیں, ایک حصے میں فلاں جا کر عبادت کر لیں, اس طرح کی بات. تو اس طرح کے تصورات کچھ ڈیولپ ہونے شروع ہوئے. یہ انہوں نے اس طرح نہیں کہا ایز سچ, بعد کے لوگوں نے اس کو ڈیولپ کیا ہے کہ اس طرح ہونا چاہیے. وہ وحدت ادیان کی فلاسفی انہوں نے دی ہے کہ دنیا کے تمام مذاہب اصلاً ایک ہیں, اور وہ اس آیت کے حساب سے یہ بڑی پازیٹیو بات تھی جو انہوں نے کی. یہاں میں اس آیت کی تشریح اور تفسیر میں یہ بات کہنا چاہوں گا کہ بحثیت مجموعی ایک قوم مسلمان ایک قوم ہے, بحثیت مجموعی یہودی ایک قوم ہے, بحثیت مجموعی عیسائی ایک قوم, بحثیت مجموعی مجوسی ایک قوم ہے. قرآن مجید یہ کہنا چاہتا ہے کہ فقط مسلمان قوم میں ہو جانے کی وجہ سے تو تم جنت میں نہیں جاؤ گے, یہودی قوم میں ہو جنت میں تو نہیں جاؤ گے. اس بنیاد پر اس کے لیے گویا مسلمانوں کو بحثیت ایک قوم کے ڈکلیئر کیا گیا کہ تم قومی طور پر جو لوگ مسلمان ہو گئے ہو, جس طرح یہودی اور عیسائی توارث سے منتقل ہوا مذہب, مسلمان کو توارث منتقل ہو گیا مذہب, تو اس بنیاد پر نجات نہیں.
صاحب ایمان ہونا بہت ضروری ہے.
اللہ یوم آخرت پر ایمان اور عمل صالح,
عمل صالح,
تلک جنت التی نورستم ما کنتم تعملون, اعمال کی بنیاد پر جنت ملتی ہے. اقبال کہتے ہیں عمل سے زندگی بنتی ہے جنت بھی جہنم بھی.
جی جی,
یہ خاکی اپنی فطرت میں
نوری ہے. ہم یہاں کال ایک اور لیتے ہیں. السلام علیکم.
السلام علیکم. جی
وعلیکم السلام. کون صاحبہ بات کر رہی ہیں؟
میں ایمان بات کر رہی ہوں کراچی سے.
جی ایمان, کیا پوچھنا چاہیں گی؟
میرا سوال یہ ہے کہ جو شخص شادی شدہ ہے اور صاحب اولاد بھی ہے اور دوسری شادی کرنا چاہے تو کس عمر تک کی لڑکی سے شادی کر سکتا ہے؟ کیونکہ ہمارے ایک جاننے والے صاحب ہیں جنہوں نے اپنی بیٹی کی عمر جتنی لڑکی سے شادی کی ہے, اور میں یہ پوچھنا چاہ رہی ہوں کہ یہ صحیح ہے یا نہیں.
تو وہ انہوں نے خود کر لی بیٹی کی عمر کی لڑکی سے شادی؟
جی,
وہ جو بیٹی تھی وہ بھی کرنا چاہتی تھی.
سوری,
وہ جو بیٹی کی عمر کی لڑکی تھی وہ بھی کرنا چاہتی ہوں گی نا؟
جی جی.
یا زبردستی کی انہوں نے؟
نہیں, انہوں کرنا چاہتے تھے, انہوں نے کی ہے. تو میں پوچھنا چاہ رہی ہوں,
یہ تو باہمی رضامندی سے ہوئی نا شادی؟ یہ تو باہمی رضامندی سے ہوئی. اب آپ کا سوال ہم اس طرح سے لیتے ہیں کہ اگر کوئی شخص کافی عمر کے ہو چکے ہیں اور وہ شادی کرنا چاہتے ہیں تو پھر ان کے لیے عمر کا تعین کہاں تک ہونا چاہیے؟ ٹھیک ہے نا, بالکل میں سمجھ گیا آپ کی بات. جی علامہ صاحب.
نہیں, یہ بات تو بالکل واضح ہے کہ شادی ہوگی بہرحال لڑکے اور لڑکی کی رضامندی سے.
جی,
اب اگر لڑکی اپنی سے اپنی عمر سے بڑے انسان کو پسند کر لیتی ہے اور راضی ہو جاتی ہے.
جی,
شادی میں شرط کوئی کباب نہیں.
بالکل ٹھیک ہے. آپ کیا کہہ رہے
ہیں؟ میں تو قرآن مجید کے ایک آیت سے استدلال کرنا چاہوں گا اس کے جواز پر.
جی,
قرآن مجید نے جو محرمات بیان کی ہیں کہ کن کن رشتوں کو تم پر حرام کیا گیا ہے, تفصیل ہے اس میں. حرمت علیکم امہاتکم وبناتکم وخالاتکم وبنات, تفصیل ہے اس میں. ایک جگہ فوکس کیا گیا ہے کہ امہات نسائکم اللاتی وربائبکم اللاتی فی حضورکم من نسائکم اللاتی دخلتم بہن فئن لم تکونوا دخلتم بہن فلا جناح علیکم. قرآن مجید نے کہا ہے کہ وہ عورتیں جو تمہارے عقد نکاح میں آ گئی ہیں ان کی جو مائیں ہیں وہ تم پر حرام ہیں.
ٹھیک ہے.
اور وہ جو اپنے ساتھ اولاد لڑکیاں لے کر آئی ہیں وہ بھی تم پر حرام ہیں.
ٹھیک ہے,
بشرط یہ کہ تم نے ان عورتوں کے ساتھ دخول نہ کیا ہو, تم نے ان عورتوں سے دخول کر لیا ہو, تم نے صحبت کر لی ہو, معاشرت کر لی ہو. لیکن اگر تم نے ایسا کچھ نہیں کیا ہے, صرف نکاح ہی کیا تھا اور صحبت نہیں کی تھی اور طلاق دے دی, تو وہ جو اپنے ساتھ لے کر آئی تھی تم ان سے نکاح کر سکتے ہو. تو قرآن مجید نے کہا اس کا معنی یہ ہوا کہ جس خاتون سے آدمی شادی کر رہا ہے, جس خاتون سے, وہ اس کی ہم عمر ہوگی, چھوٹی ہوگی, یہ تو اس کی بیٹی ہے تو کتنی چھوٹی ہوگی. لہٰذا عمر کا کوئی تعین نہیں ہے.
کوئی تعین نہیں. تو آپ کسی بھی عمر میں کر
سکتے. ہاں ہاں,
آپ کے ارادے کچھ نہیں. یہاں چھوٹا سا وقفہ, اور وقفے کے بعد دوبارہ حاضر ہوں گے. گفتگو آپ سن رہے ہیں اور بہت ہی عمدہ گفتگو جاری ہے, اور بڑے ظاہرے کے ذہن کی گرہیں کھل رہی ہیں, اور مجھے یقین ہے کہ آپ سب لوگ ہمارے ساتھ ہیں.